रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
सोह्र दिने लैङ्गिक हिंसा विरुद्धको दिवस आजदेखि सुरु। चालु आर्थिक वर्षको चार महिनामा सुर्खेतमा महिला हिंसा सम्बन्धीका झण्डै 300 मुद्दा दर्ता।
नलगार जलविद्युत आयोजनाका प्रभावितलाई मुआवजा बाँड्ने तयारी। स्थानीयले आफ्नो आयोजना भएको महसुस गर्ने गरी विकास गर्न सरकारवालाको माग।
अपराधिक गतिविधिमा संलग्नलाई कारवाही गर्न माग गर्दै वीरेन्द्रनगरमा पत्रकारले र्याली निकाले। प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह।
नेपालमा हुने 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको महिला भलिबलको खेल तालिका सार्वजनिक। नेपालको पहिलो खेल बङ्गलादेशसँग हुने। हिमाल पहाड तराई कोही छैन प्राय। बिहानको भेरी खबरबाट मधुबन बिसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। आजदेखि 16 दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु हुँदैछ। सरकारले सातै प्रदेशका 77 जिल्ला समन्वय समिति 753 स्थानीय तह र सबै ओडा र विभिन्न संघ संस्थालाई यो अभियानमा दिवसको रूपमा मनाउन आह्वान गरेको छ। 2054 सालदेखि लैङ्गिक हिंसा विरुद्ध चेतनामूलक कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको हो। लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै सबै लिङ्गका मानिसलाई बिना भेदभाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले अभियानको सुरुवात गरिएको हो। आजदेखि मङ्सिर 24 गतेसम्म यो अभियान सञ्चालन हुने बताइएको छ। अभियानको अवसरमा वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट र्यालीको आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाले बताएको छ। समानताको पुस्ता बलात्कार विरुद्धको एकीबद्धता भन्ने नाराको साथ लैङ्गिक हिंसा विरुद्धको दिवस मनाइँदैछ। दिवसको अवसरमा र्याली जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने लैङ्गिक हिंसा विरुद्धका स्टिकर टाल्ने नगर उपप्रमुख मोहन माया ढकालले बताउनुभयो। यसैबीच अभियानलाई सफल बनाउन उपप्रमुख मोहन माया ढकालको संयोजकतामा समिति समेत गठन गरिएको छ। दिवसलाई मनाउनका लागि महिलामाथि हुने हिंसाका घटनाहरू कमी ल्याउने विश्वास समेत गरिँदै आएको छ। अहिले पनि महिला हिंसा दिवस मनाइरहँदा हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू भने नरोकिएको बताइएको छ। यस्तै जिल्ला अदालत सुर्खेतमा चालु आर्थिक वर्षको चार महिनामा 282 मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दा मध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेद, जबरजस्तीकरण, घरेलु हिंसा, बहुविवाह र बाल विवाह सम्बन्धीका मुद्दा रहेका जनाइएको छ।
अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्धको दिवस सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम गरी हिजो मनाइएको छ। दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा प्रेस स्वतन्त्रता र्याली निकालेको छ। स्थानीय मङ्गलगढी चौकबाट सुरु भएको र्याली वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारामा पुगेर कोर सभामा परिणत भएको हो। सभामा बोल्ने सहभागीहरूले अझै पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कारवाही हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले देशमा दिन प्रतिदिन दण्डहीनता बढेको भन्दै यसको न्यूनीकरणका लागि सरकारले विशेष पहल गर्नुपर्ने माग गरेका छन्। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलन्द्र सजवालले पछिल्लो समय प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्नुभयो। उहाँले पत्रकार विरुद्ध हुने घटना अन्त्यका लागि सरकार गम्भीर नभएको भन्दै यसप्रति आपत्ति पनि जनाउनु भएको छ। रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पत्रकारको हक र अधिकारका लागि सबै पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले आगामी वर्षदेखि आफूले कर्णालीबाट उत्कृष्ट काम गर्ने 2 पत्रकारलाई पुरस्कृत गर्ने योजना बनाएको घोषणा समेत गर्नुभएको छ। नेपाली संचार क्षेत्रमा अहिले तर्फी आक्रमण भइरहेको भन्दै समाचार लेखेकै भरमा पत्रकारको ज्यान जाने अवस्था अन्त्य हुनुपर्ने अध्यक्ष धमलाले ल्याउनु भएको छ। एसआईबीएस फ्रिडम फोरमले तयार पारेको वार्षिक मिडिया प्रतिवेदन अनुसार गत वर्षको तुलनामा डेढ गुणाभन्दा बढी पत्रकारमाथि आक्रमण भएको जनाइएको छ। यस वर्ष 176 पत्रकारमाथि आक्रमणका घटना भएका छन् भने यीमध्ये 10 पत्रकार महिला रहेको जनाइएको छ। फोरमका अनुसार 52 यता 23 पत्रकारको हत्या भएको छ भने 3 बेपत्ता रहेका छन्। कर्णाली प्रदेशमा मात्र यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका 6 घटना भएको छ। कार्यक्रम कर्णाली प्रदेश पत्रकार महासङ्घका अध्यक्ष दुर्गा थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले संक्रमणकालीन न्याय सम्पादनको लागि सरकार गम्भीर नभएको ठहर गरेको छ। फ्रिडम फोरमले आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहीनता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। संक्रमणकालीन न्याय व्यवस्थापन प्रतिबद्धता जनाएको 13 बितिसक्दा पनि एउटा पनि समाधान हुन नसकेको उहाँको भनाइ छ। सर्वोच्च अदालतको आदेश अनुसार कानून संशोधन गर्नुपर्ने विषयमा पनि 10 केही नभएको उहाँको भनाइ छ। यस्तै अध्यक्ष शर्माले सरकारले सरकारवाला निकायसँग छलफल नै नगरी विधेयक ल्याउने कानून संशोधन गर्ने कार्य गर्दै आएको बताउनु भएको छ।
हामीले सुर्खेतको ब्रेनरमा भेटेका केही नागरिकलाई विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई अझै पनि किन कारवाही हुन नसकेको होला भनेर सोधेका छौँ। दण्डहीनता विरुद्धको दिवसको अवसरमा उनीहरूलाई हामीले यस्तो सोधेका हौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
म दण्ड हिँड्दा भन्नाले अब दण्ड हिँड्दा अन्त्य गर्नको लागि सबैभन्दा पहिले त हाम्रो देशको कानुन बलियो गराउनु पर्छ र दोषीलाई सजाएर निर्दोषीलाई न्याय दिलाउनु पर्छ।
के ठुला बडा हुन सक्छन् होइन, ठुला बडाले कहीँ केही हुनसक्छ कि अब पत्यालिनुलाई हुनसक्छ, त्यो हामीले भन्न केही सकिन्न। अब त्यो अब प्रशासनको काम हुन्छ होइन, प्रशासनले कि पत्ता लगाउनु पर्छ। अब त्यो पत्ता नलगाएको कसरी हो त्यो अब हामीले के भन्न सकिन्छ र जसले गल्ती गर्छ त्यसलाई जसरी हुन्छ पत्ता लगाएरै छार्नुपर्छ, हाम्रो भनाइ त्यो हो। गल्ती गर्ने मान्छेलाई माफ दिन चाहिँ हुँदैन।
नेपालको कानुन राम्रो हुनुपर्छ, पहिलो प्राथमिकता त होइन। त्यसपछि जुन हाम्रो दोषीहरू लुकछुप भइरहने निर्दोष जो निर्दोष हुन्छ त्यसलाई कारवाही भइरहन्छ, त्यसलाई दोषी पहिला त दोषीको
दण्ड हीनता मौलाउनुको मुख्य कारण त यो सबैभन्दा यो राजनीतिको जुन कुन छ नि यो मूल जरो यही हो। राजनीति संरक्षणको कारणले र जुन भएको कानुनहरू छन् नि ती कानुनको सही कार्यान्वयन नहुँदाखेरि र ढाकछोप गर्ने प्रवृत्तिले गर्दाखेरि यो मौलायो जस्तो लाग्छ मलाई।
व्यक्तिमा पनि भर पर्ने कुरा हो, यसमा आफ्नो घर व्यवहारमा पनि भर पर्ने, त्यसमा समाज पनि भर पर्ने, त्यहाँ पछि कानुनले पनि सहयोग गर्ने हो कि नै त्यही हो क्या। अरू अब यसको लागि संलग्न र सबैले साथ दिने भने त सबै कुराको साथ हुनुपर्छ एउटै व्यक्तिले मात्रै। जस्तै अब कानुन छ यहीँ, त्यो कानुनले पनि नहेर्ने व्यक्तिले पनि नहेर्ने गरेपछि त अब एउटा पनि केही लाग्दैन। मान्छे सच्चा र राम्रो छ भनेपछि तर सबैको त्यसमा मिलामत अथवा सहयोग हुनुपर्छ।
भरि खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू अझै बाँकी छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले लैङ्गिक हिंसा विरुद्धको 16 अभियान आजबाट सुरु। चालु आर्थिक वर्षको 4 सुर्खेतमा महिला हिंसा सम्बन्धीका झण्डै 300 मुद्दा दर्ता। आपराधिक गतिविधिमा संलग्नलाई कारवाहीको माग गर्दै विरुद्धनगरमा पत्रकारले र्याली निकाले। प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। आगलागीका कारण जुम्लाको चन्दनाथ नगरपालिका 2 कालेखोलीमा रहेको एउटा 3 24 घर नष्ट भएको छ। हिजो बिहान 11 लागेको आगो निभाउन ढिलो भएका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आगलागी भएको स्थानसम्म दमकल जाने बाटो नभएका कारण आगो निभाउन ढिलाइ भएको हो। सुरक्षाकर्मीले झन्डै आधा घण्टा लगाएर घर पछाडि रहेको पर्खाल भत्काएपछि दमकल पुगेको हो। घर भाडामा लिएर बसेकाहरूको प्रत्येकको कोठामा ग्यास सिलिन्डर उज्यालोको लागि राखिएको सोलर ब्याट्री भएका कारण आगो निभाउन समस्या भएको सुरक्षाकर्मीहरूले बताएका छन्। घरमा कर्णाली प्राविधिक शिक्षालय र विभिन्न संस्थामा आबद्ध कर्मचारीहरू भाडामा बस्ने गरेका थिए। आगो निभाउने क्रममा लगातार 12-13 ग्यासका सिलिन्डर पड्किएको बताइएको छ। घरमा भएका सबै सामान जलेर नष्ट भए पनि घरधनी गोविन्द भण्डारी जिल्ला बाहिर रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
जाजरकोटको नलगाड जलविद्युत आयोजनालाई स्थानीयले आफ्नो आयोजना भएको महसुस गर्ने गरी विकास गर्न सरकारवालाले औँल्याएका छन्। आयोजनाले पार्ने वातावरणीय प्रभाव लगायतका विषयमा भएको कार्यक्रमका वक्ताले आयोजनाले जाजरकोटका लागि मात्र नभई समग्र कर्णाली प्रदेशका लागि समेत महत्त्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने भएकाले सुरुवाती चरणमै विशेष ध्यान दिनुपर्ने औँल्याएका हुन्। उनीहरूले आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव कम गर्नुपर्ने र वातावरणीय संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। छलफलमा कर्णाली प्रदेश सभाका सदस्य गणेश प्रसाद सिंहले प्रभावित क्षेत्रका नागरिकको व्यवस्थापन गर्नुपर्ने, जल जङ्गल र जमिनको उचित संरक्षण गर्नुपर्ने बताउनु भएको छ। यस्तै अर्का सदस्य कौशिलावती खत्रीले आयोजना प्रभावित क्षेत्रका महिला बालबालिका अल्पसंख्यक समुदायको विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै कर्णाली प्रदेश सरकारलाई विशेष रूपमा यसमा सहभागी गराउन आग्रह पनि गर्नुभएको छ। नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले वातावरणीय प्रभाव मूल्याङ्कनले आयोजना प्रभावित तथा आसपासको क्षेत्रको समग्र विवरण समेट्न नसकेको गुनासो गर्नुभएको छ। बारकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले प्रभावित क्षेत्रका जनताको स्थायी बसोबासको सुनिश्चितता गर्दै स्थानीयलाई आयोजना आफ्नो हो भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भएको छ। सरकारले आयोजना प्रभावित 657 घर परिवारलाई 2,72 करोड मुआवजा बाँड्ने तयारी थालिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय जाजरकोटले गत भदौ 31 गते सार्वजनिक सूचना मार्फत आयोजना प्रभावितका लागि मुआवजा लिन आउन आग्रह गरेको बताइएको छ।
यस्तै यो आयोजनाको जलाशयले माथिल्लो तटीय क्षेत्रमा 569 वर्ग किलोमिटरमा फैलिएको छ भने जम्मा तटीय क्षेत्रको तल्लो क्षेत्रसहित 677 वर्ग किलोमिटर रहेको जनाइएको छ। आयोजना निर्माणका लागि 6 वर्ष 6 महिना लाग्ने अनुमान गरिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार आयोजनामा 210 मिटर अग्लो र 545 मिटर चौडाइको जलाशय हुनेछ। पानी पूर्ण रूपमा भरिँदा 4,74 करोड घनमिटर पानीको भण्डार राखिने बताइएको छ। आयोजनाले नलगाड नगरपालिकाको 5 र 7, बारेकोट गाउँपालिकाको 1, 2, 5, 6, 7 र 8 प्रभावित हुनेछ। यसैबीच सरकारले छिट्टै निर्माण प्रक्रियामा लैजाने तयारी समेत गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा उपलब्ध गराउन जापानिज अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकालाई आग्रह समेत गरिएको छ। हाल मन्त्रालयको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयारको क्रममा भएको मन्त्रालयले बताएको छ। सुरुमा कुल 410 मेगावाट क्षमता निर्माण गर्ने भनिएको आयोजनाको हाल 700 मेगावाट वृद्धि भई 417 पुगेको जनाइएको छ।
सुर्खेतका पत्रकारहरूले स्वर्गीय पत्रकार डिल प्रकाश शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उपचारको क्रममा निधन भएको शर्माको 11 दिनको पुण्यतिथिको अवसरमा सुर्खेतका पत्रकारहरूले उहाँलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्। नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको आयोजनामा श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलन्द्र सेजवाल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती लगायत अन्य पत्रकारहरूले शर्माको फोटोमा अबिर लगाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। लामो समयदेखि बोन म्यारोबाट ग्रसित पत्रकार शर्माको गत कार्तिक 28 गते उपचारका क्रममा काठमाडौँको सिभिल अस्पतालमा निधन भएको हो।
कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णालीका सहकारीहरूको नियमन तथा अनुगमन गर्न प्रदेशमा पहिलो पटक रजिस्ट्रारको कार्यालय स्थापना गरेको छ। कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि सहकारी मन्त्री विमला केसीले एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्नुभयो। मन्त्री केसीले कर्णालीमा स्थापना भएको सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीमा भएका विकृतिलाई अन्त्य गर्न नियमावली आवश्यक गर्ने बताउनु भएको छ। उहाँले सहकारी ऐन बनेर रजिस्ट्रारको कार्यालय स्थापना भएको भन्दै निर्देशिका बनाएर अब कर्णालीका सहकारीलाई नियमन र अनुगमन गर्ने बताउनुभयो। मन्त्रालयको जिम्मेवारी लिएपछि पहिलो प्रयास सहकारी विधेयक भएको बताउँदै मन्त्री केसीले सबैको साझा प्रयास र सहयोगले ऐनका रूपमा परिणत भएको स्मरण गर्नुभयो। कार्यक्रममा सहभागी कर्णाली प्रदेश सभाका सदस्य सीता कुमारी नेपालीले कर्णालीमा स्थापना भएको कार्यालयले कर्णाली प्रदेशका सहकारी दर्ता नियमन तथा अनुगमन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। सहकारी क्षेत्रमा भएका विकृतिलाई कार्यालयले सहज रूपमा चिर्न कोसिस गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारेले सहकारी शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताउनुभयो। सहकारी शिक्षालाई अनिवार्य शिक्षाको रूपमा विकास गर्नुपर्ने सचिव भारीको भनाइ छ।
आसन्न उपनिर्वाचनलाई ध्यानमा राख्दै दाङमा सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ। निर्वाचन सुरक्षाका लागि सबै मतदान स्थलमा सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्लाधिकारी गोविन्द प्रसाद रिजालले बताउनु भएको छ। उपनिर्वाचनका लागि 2000 सुरक्षाकर्मी परिचालन गरिएको छ भने 22 स्थानमा अस्थायी सुरक्षा क्याम्प राखिने भएको छ। निर्वाचनमा 3 तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ। सुरक्षा गस्तीका लागि 26 सवारी साधन प्रयोग गरिएको छ। निर्वाचन हुने क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर 3-2 र घोराई उपमहानगरपालिका 16 सुरक्षाकर्मीले गस्ती तीव्र पारेका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर 3-2 र घोराई उपमहानगरपालिका 16 गरी 34 मतदान स्थल निर्माण गरिएको छ। यीमध्ये 26 मतदान स्थल संवेदनशील, 6 अति संवेदनशील र 2 स्थल सामान्यका रूपमा रहेको जनाइएको छ। धेरै खबरमा खबरहरूको सिलसिला अझै बाँकी छ, अलिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, नागरिक समाजको तर्फबाट गठन गरिएको सीमा बचाउ अभियानले लिम्पियाधुरा, लिपिलोइक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी सीमा बचाउ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो। नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्राध्यापक डाक्टर नरेन्द्र राज खनाले डिजिटल एलिभेसन मोबाइलबाट नक्साको रेखाङ्कन गरिएको बताउनुभयो। नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको उहाँको भनाइ छ। सीमा बचाउ अभियानको नक्सा प्रतिवेदन अनुसार विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको बताउनु भएको छ। नागरिक अगुवा तथा सीमा बचाउ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताउनुभयो।
अछामको बान्नीगढी जयगढ गाउँपालिकामा मासु मासुमा आत्मनिर्भर बनेको जनाइएको छ। गाउँपालिकाका थुप्रै व्यक्तिले निजी लगानीमै कुखुरा पालन व्यवसायलाई जोड दिएसँगै गाउँपालिका कुखुरा मासुमा आत्मनिर्भर बनेको हो। निजी लगानीमै गाउँपालिकाभित्रका धेरै व्यावसायिक कुखुरा पालनमा लागेका छन्, जसका कारण बान्नीगढी जयगढ गाउँपालिका मासुमा आत्मनिर्भर भएको पशु शाखा प्रमुख हर्कबहादुर शाहीले बताउनु भएको छ।
राष्ट्रिय लोक तथा दोरीगीत प्रतिष्ठानको 7 महाधिवेशनबाट अध्यक्षमा रमेश बिजी विजयी हुनुभएको छ। 3 पोखरामा चलेको अधिवेशनबाट अध्यक्षमा रमेश बिजी विजयी हुनुभएको हो। उहाँले निकटम प्रतिद्वन्दी विष्णु खत्रीलाई पराजित गर्दै अध्यक्षमा विजय हासिल गर्नुभएको हो। उहाँले आफ्ना निकटम प्रतिस्पर्धी खत्रीलाई 39 मतले पछि पार्नु भएको हो। 1348 मतदातामा 1138 मत खसेको थियो। रमेशले 584 मत ल्याउँदा विष्णुले 545 मत प्राप्त गर्नुभयो।
कालीकोटको शुभपालिका गाउँपालिकामा स्थानीय सरकार आएपछि अपाङ्गता भएकालाई सजिलो भएको बताइएको छ। दुवै आँखा नदेख्ने शुभकालिका गाउँपालिका 3 भाना तिरुवाले स्थानीय सरकार आएपछि ओडामे अपाङ्गता परिचय पत्र बनाउन पाइएको बताउनु भएको छ। गाउँपालिकाले ओडामे शिविर आयोजना गर्दा धेरै सजिलो भएको र समयको बचत तथा कम खर्चमा परिचय पत्र पाइएको उहाँको भनाइ छ। अपाङ्गता भएका परिचय पत्र पाएर सेवा सुविधा पाउन सजिलो हुने उनीहरूले बताएका छन्। गाउँपालिकाको वडा नम्बर 1, 2 र 3 तिनका गरी करिब 160 बढी विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र लिएको जनाइएको छ।
भेरी खबरको अन्तिममा लागौँ। अब एउटा खेल खबर, नेपालमा आयोजना हुने 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ। त्रिपुरेश्वर स्थित कवड होलोमा हुने प्रतियोगितामा नेपाल समूह एमा परेको छ भने नेपालको समूहमा भारत र बङ्गलादेश रहेका छन्। समूह बीमा मालदिव्स र श्रीलङ्का र पाकिस्तान परेका छन्। 6 सहभागी महिला भलिबल लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ। खेल तालिका अनुसार नेपालले बङ्गलादेशसँग खेल्दै साकको सुरुवात गर्नेछ भने नेपाल र बङ्गलादेशको खेल अर्को साताको बुधबार हुनेछ। नेपालले साथ खेल्ने टिमको घोषणा यसअघि नै गरिसकेको छ। हालै नेपाली महिला टिमले बङ्गलादेशमा सम्पन्न एबिसी सेन्ट्रल जोनको उपाधि जितिसकेकाले साकमा पनि जित्ने दावी गरेको छ।
खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
सोह्र दिने लैङ्गिक हिंसा विरुद्धको दिवस आजदेखि सुरु। चालु आर्थिक वर्षको चार महिनामा सुर्खेतमा महिला हिंसा सम्बन्धीका झण्डै 300 मुद्दा दर्ता।
नलगाड जलविद्युत आयोजना प्रभावितलाई मुआवजा बाँड्ने तयारी। स्थानीयले आफ्नो आयोजना भएको महसुस गर्ने गरी विकास गर्न सरकारवालाको माग।
आपराधिक गतिविधिमा संलग्नलाई कारवाही गर्न माग गर्दै वीरेन्द्रनगरमा पत्रकारले र्याली निकाले। प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह।
र नेपालमा आयोजना हुने 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको महिला भलिबलको खेल तालिका सार्वजनिक। नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्ने। हस् तालीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशिर केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।